ये मजलिसें हैं हम्द खुदा नाते मुस्तफ़ा, इन मजलिसों में होता है कुरान लबकुशा, इन मजलिसों से मिलता है जन्नत का रास्ता, इन मजलिसों की होती है कुछ ऐसे इब्तिदा, साकिर के लब पे पहले खुदा का कलाम है,
चश्मे खुदा में इसका बड़ा एहतराम है, ये मजलिसे हुसैन अलैहि सलाम है, चश्मे खुदा में इसका बड़ा
بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین بارئ الخلائق اجمعین ثم الصلاۃ والسلام علی سیدنا ونبينا وطبيب قلوبنا ومولانا ومولى الثقلين جد الحسن والحسين أبي القاسم محمد وأهل بيته الطيبين الطاهرين المعصومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال مولانا أبو عبد الله الحسين بن علي بن أبي طالب عليهما السلام إني لم أخرج أشرا ولا بطرا ولا مفسدا ولا ظالما وإنما خرجت لطلب الإصلاح في أمة جدي وأريد أن آمر بالمعروف وأنهى عن المنكر وأسير بسيرة جدي وأبي علي بن أبي طالب عليه السلام پروردگار عالم آپ تمام عزیزان کی توفیقات خیر میں اضافہ فرمائے اور خداوند منان ہم سب کو حقیقی معنی میں عزادار سید الشہداء بننے کی توفیق عنایت فرمائے۔ الحمدللہ ہماری گفتگو اس عشرے میں شناخت عاشورہ کے عنوان سے ہے، کوشش کی جائے گی کہ ان 10 مجالس میں عاشورہ کی مختلف جہات سے معرفت اور شناخت کو حاصل کرنے کی کوشش کریں۔ واقعاً خداوند قدوس کا یہ سب سے بڑا احسان ہے کہ آپ کو اور ہمیں عزاداران سید الشہداء کے گھر میں پیدا کیا، کہ بہت بڑی عظمت ہے۔ خود عزادار بننا ایک طرح سے انبیاء اور اولیاء الہی سے صنفیت پیدا کرنا ہے، اور واقعاً انسان کا اصلاً معیار انسانیت اس کی معرفت اور شناخت میں چھپا ہوا ہے۔ انسان جو دوسرے جانوروں سے، دوسرے حیوانات سے جدا ہوتا ہے، وہ اپنی اسی شناخت اور معرفت کی بنا پر ہے۔ اگر انسان کے اندر سے یہ شناخت اور معرفت کا عنصر نکال دیا جائے تو انسان اور حیوان کے اندر کوئی تفاوت نہیں ہے، بلکہ اور زیادہ میں اپنی بات کو واضح کرنے کے لیے ایک جملہ عرض کروں، اصلاً انسان اسی وقت انسان بنتا ہے جب انسان کا عمل، انسان کا فعل، انسان کا کوئی بھی کام اس کی معرفت اور شناخت سے نشاط پائے. اسی وجہ سے انسان انسان بنتا ہے. اور عاشورا جو واقعاً فقط اسلام کی بقا کی ضامن نہیں ہے بلکہ عاشورا ایک ایسی حقیقت ہے جس حقیقت نے روئے زمین پر انسانیت کو باقی رکھا ہے. انسانیت کی بقا اسی عاشورا سے ہے، انسانی اقدار اور انسانی ویلیوز اسی عاشورا سے ہے. اور عرض ہوا تھا کہ عاشورا کو سمجھنے کے لیے بھی بہترین طریقہ یہ ہے کہ خود سید الشہداء امام حسین علیہ الصلوۃ والسلام سے پوچھا جائے، مولا خود بیان کریں کہ عاشورا کیا ہے، عاشورا کا ہدف کیا ہے، یہ کربلا کیوں بابا ہوئی. اس سلسلے میں مسلسل امام حسین علیہ الصلوۃ والسلام کے بنیادی جملات کو پیش کیا جا رہا ہے کہ وہ جملہ جو وصیت کی صورت میں آپ کے اور ہمارے سامنے ہے اس کے اندر حسین ابن علی نے اپنا منشور بیان کیا ہے کہ کل میں نے اجمالی طور پر اس جملے کی وضاحت بھی آپ کی خدمت میں عرض کی تھی. عرض ہوا کہ حسین ابن علی نے اس وصیت نامے کے اندر صفات سلبیہ کو بھی ذکر کیا اور صفات ثبوتیہ کو بھی ذکر کیا. مولا نے بیان کیا کہ کون کون سے نقائص متصور ہو سکتے ہیں، تصور کر سکتے ہیں آپ، وہ نقائص اس نہضت کربلا کے اندر نہیں ہے، اور کون کون سے کمالات ہیں، کون کون سے فضائل ہیں جو اس نہضت عاشورا کے اندر موجود ہیں، ان کے بارے میں گفتگو کر رہے تھے. پہلا جملہ اور جس کی وضاحت ہم کل کر رہے تھے، سید الشہداء جیسے ہی مدینہ سے باہر نکلتے ہیں تو یہ وصیت نامہ پیش کرتے ہیں، اور اس وصیت نامے میں چند چیزوں کا ابتدان بیان کرتے ہیں. انی لم اخرج اشرن، یہ جو میں مدینے سے نکل رہا ہوں، یہ جو میں اپنی نہضت کا آغاز کر رہا ہوں، یہ میری نہضت کا آغاز تکبر کی بنا پر نہیں ہے. انی لم اخرج اشرن ولا باطرن، اور یہ جو میں نکل رہا ہوں یہ میرا نکلنا ہوا و ہوس کی بنا پر نہیں ہے، نفسانی خواہشات کی بنا پر نہیں ہے. ولا مفسدا، فساد پھیلانے کے لیے بھی نہیں نکلا. ولا ظالما، کسی پر ظلم کرنے کے لیے بھی نہیں نکلا. کہ یہ نہضت حسینی کے تعارف میں ابتداءً ان چار چیزوں کو بیان کیا جا رہا ہے کہ نہضت عاشورا کا تعلق تکبر سے نہیں ہے، بڑائی سے نہیں ہے، نہضت عاشورا کا تعلق ہوا و ہوس سے نہیں ہے، نہضت عاشورا کا تعلق فساد سے نہیں ہے، نہضت عاشورا کا تعلق ظلم سے نہیں ہے. یہ چار چیزیں جو ابتداءً حسین ابن علی بیان کر. اچھا، ان میں سے جو ایک ایک جملہ تھا، قرار یہ ہوا کہ ایک ایک صفت کے بارے میں قرآن مجید سے بھی دیکھا جائے کہ قرآن کیا کہتا ہے. یہاں پر جو حسین ابن علی نے لفظ استعمال کیا ولا بطرن، میں جو نکل رہا ہوں یہ میرا نکلنا ہوا و ہوس کی بنا پر نہیں ہے، اور یہ بھی عجیب ہے. جیسے قرآن مجید رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے بارے میں فرماتا ہے وما ینطق عن الہوا، مصطفیٰ جب بھی کلام کرتے ہیں، جب بھی بولتے ہیں، ہوا و ہوس کے تحت نہیں ہوتا. اسی طریقے سے حسین ابن علی بھی کہتے ہیں کہ یہ جو ہماری نہضت ہے ولا بطرا، ہوا و ہوس کی بنا پر نہیں ہے. اور کل میں نے عرض کیا تھا کہ برحال بات آدھی رہ گئی تھی کہ اس لفظ کا انتخاب بھی ایک خاص پس منظر کو رکھتا ہے کہ قرآن مجید کو جب ہم اٹھا کر دیکھتے ہیں تو قرآن اس لفظ کو ابو سفیان اور اس کے لشکر کے لیے استعمال کرتا ہے. یہ بطرن کا لفظ قرآن مجید میں سورہ انفال کی جو آیات میں کل آپ کی خدمت میں عرض کر رہا تھا جنگ بدر کے بارے میں, وہاں پر خداوند متعال نے اس لفظ کو استعمال کیا ہے. کس کے لیے؟ ابو سفیان کے لیے, ابو سفیان کے قافلے کے لیے, ابو سفیان کے لشکر کے لیے, مشرکین کے لیے جو رسول اللہ سے مقابلہ کرتے ان کے لیے قرآن نے اس لفظ کو استعمال کیا ہے. جہاں پر حسین ابن علی اپنی نہضت کے آغاز میں فرماتے ہیں ولا بترا, میں ہوا و ہوس کے لیے نہیں نکلا. یا قرآن مجید کی اس آیت کو اگر میں یہاں پر آپ کے سامنے پیش کروں تو اس آیت کے اعتبار سے حسین ابن علی کہتے ہیں کہ میرا تعلق اس جبہے کے ساتھ نہیں ہے جو ابو سفیان کے ساتھ تعلق رکھتا ہے, میرا تعلق اس جبہے کے ساتھ نہیں ہے جو مشرکین کے ساتھ تعلق رکھتا ہے, میرا تعلق اس جبہے کے ساتھ نہیں ہے جو دشمنان رسول اللہ ہے. ابتدان پوری تاریخ کو دہرا رہے ہیں حسین ابن علی کہ آیات میں آپ کی خدمت میں عرض کر رہا تھا سورہ انفال کی 45 نمبر آیت تک پہنچے تھے کہ یہاں پر پروردگار عالم فرماتا ہے جنگ بدر کے حالات میں کہ جنگ بدر میں مسلمان بہت ہی کم ہے, 313 ہے اور ادھر سے مشرکین 950 یا 1000 کی تعداد بھی بعد میں لکھی ہے اس تعداد تک کے. اب مسلمان ان مشرکین کے ساتھ لڑ رہے ہیں, ظاہر میں بھی بالکل کم ہے, تھوڑے سے. یہاں پر خداوند متعال مسلمانوں کو فرماتا ہے یا ایھا الذین آمنوا, اے ایمان والو, اذا لقیتم فئتا, جب تم ان مشرکین کے گروہ کے ساتھ ملاقات کرو, جنگ کرو, لڑو, تو کیا کرو؟ پہلا کام فثبتوا, ثابت قدم رہنا ہے, کیونکہ ظاہر میں یہ لوگ زیادہ ہیں, اگرچہ باطنی اعتبار سے دیکھا جائے تو کم ہے. اور یہ بھی جو اس سے پہلے والی آیت میں میں نے کل عرض کیا تھا کہ خداوند متعال نے فرمایا کہ ہم نے پیغمبر کو اذ یری کہم اللہ فی منامک قلیلا, یہ بڑا لشکر جو آپ کو خواب میں تھوڑا سا دکھایا گیا تھا, اب یہ بھی حقیقت ہے, ظاہر کو دیکھا جائے تو بہت زیادہ ہے لیکن ان کے باطن کو دیکھا جائے تو بالکل کم ہے, کچھ بھی نہیں ہے. مسلمانوں کو کہا جا رہا ہے کہ اذا لقیتم فئتا, جب ان مشرکین کے گروہ کے ساتھ ملاقات کرو, جنگ کرو, پہلا حکم قرآن کا یہ فثبتوا, ثابت قدم رہو, تمہارے قدم اکھڑنے نہیں چاہیے. پہلے لفظ ایمان کو ذکر کیا, یا ایھا الذین آمنوا, اے ایمان والو, جب بھی تم ان مشرکین کے ساتھ لڑو, دشمنان خدا کے ساتھ لڑو, مومن کی نشانی یہ ہے کہ فثبتوا, ثابت قدم رہتا ہے. اگر ایمان انسان کے قلب کے اندر پختہ ہو تو وہ بندہ کبھی بھی میدان کو چھوڑ کے نہیں بھاگے گا. اگر کوئی بندہ رسول اللہ کے ساتھ ہے, قرآن کی حمایت میں, اس دین مبین اسلام کی حمایت میں مشرکین کے ساتھ لڑنے کے لیے آئے اور میدان کے اندر اس کے اگر پاؤں اکھڑ جائے تو سمجھے وہ سب کچھ ہو سکتا ہے, لیکن اس کے اندر ابھی ایمان کی وہ پختگی نہیں ہے, ایمان کا وہ کمال نہیں ہے. اگر ایمان کا انسان کے اندر کمال ہوگا تو قرآن مجید کہتا ہے فثبتوا, ثابت قدم رہو, یہاں پہ چھوڑنا نہیں ہے. اگر تم لوگ میدان میں جاؤ اور میدان کو خالی کر دو تو پھر یعنی اس کا مقصد یہ کہ تمہارے قلوب کے اندر ایمان اس طریقے سے پختہ نہیں ہے. یہ اصحاب بدر کو کہا جا رہا ہے پہلا نقطہ فثبتوا, ثابت قدم رہو. اچھا دوسرا واذکر اللہ کثیرا, میدان میں بھی جاؤ لیکن تمہارے میدان میں جانے اور مشرک کے میدان میں آنے میں فرق ہونا چاہیے. اگر میدان کے اندر بھی جا رہے ہو تو تمہاری زبان پر خدا کا ذکر ہونا چاہیے, میدان میں بھی جاؤ دل میں خدا ہونا چاہیے, زبان پر خدا کا ذکر ہونا چاہیے. یعنی حتیٰ جو تم میدان کے اندر ہاتھ میں تلوار بھی لے کر آئے ہو یہ اپنے شان و شوکت کے لیے نہیں, یہ اعلان کلمہ الہی کے لیے, खुदा के जिक्र को बुलंद करने के लिए। लिहाजा वज़्कुरुल्लाह कथीरा, खुदा का बहुत ज्यादा जिक्र करो, लअल्लकुम तुफ्लिहून, शायद तुम लोग फलाह और कामयाबी वाले हो जाओ। अच्छा, मैदान में जाओ, साबित कदम रहो, खुदा का जिक्र करो, वअतीउल्लाह वरसूल, अल्लाह और उसके रसूल की इताअत करो। वला तनाजऊ, तनाजो नहीं करना, झगड़ा नहीं करना, फतफशलू, अगर तनाजो किया तो सुस्त पड़ जाओगे, वतज़हब रीहुकुम, तुम्हारी कुव्वत खत्म हो जाएगी। अच्छा, ये तकरीबन चार हुक्म हो गए। पांचवा, वस्बिरू, सब्र करो। बात हो रही है मैदान में लड़ने की, कि मैदान में जाओ, जाके लड़ो, और कुरान इस जगह पर लफ्ज इस्तेमाल कर रहा है वस्बिरू को, भी किस नुक्ते को बयान कर रहा है, इस नुक्ते को बयान कर रहा है कि सब्र का माना कभी भी ये नहीं है कि मैदान जंग से बाहर चले जाओ। सब्र का माना यह नहीं है कि हाथ पर हाथ रख के बिल्कुल कोने में बैठ जाओ, ना, मैदान जंग के अंदर मौजूद हो, खुदा के लिए लड़ रहे हो, इलाही कलिमा इलाही के लिए लड़ रहे हो, फसबिरु, यहां पर इस्तकामत दिखाओ। खूब साबिर यह है, सब्र का हमारे मुआशरे ने गंदा माना कर दिया। कभी भी कोई जालिम आता है, जुल्म करता है, मैं उस जालिम के जुल्म की चक्की में पिसता हूं और जालिम के जुल्म के खिलाफ उफ तक नहीं करता, और उसे कहा जाए कि भाई तुम जालिम के खिलाफ क्यों नहीं बोलते, तो फौरन कहते हैं भाई हम लोग तो सब्र करेंगे। अभी कौन सा सब्र है, कुरान तो इसको सब्र नहीं कहता। कुरान कहता है मैदान जंग के अंदर रहते हुए तुम साबिर बनो। फिर कहता है इन्नल्लाह मअस्साबिरीन, अगर मैदान के अंदर तुमने इस्तकामत दिखाई तो यकीन मानो तुम साबिर भी हो और खुदा भी तुम्हारे साथ है। अभी इनको कहा जाए। अच्छा, ये पांच छह सिफतें जंग बद्र वालों के लिए, यहां पर जिसके लिए मैंने आपको जामत भी दी, वला तकूनू कल्लजीन खरजू मिन दियारहिम बतरन वर्रिआ अन्नास, और देखो मैदान में जाते हो, वला तकूनू कल्लजीन, उनकी तरह नहीं बनना कि खरजू मिन दियारहिम, जो अपने शहरों से निकले। ये इशारा है उन मुशरिकीन मक्का की तरफ, ये इशारा है उस अबू सुफियान और उसके लश्कर की तरफ कि निकले क्यों, बतरन, अपनी हवा व हवस के तहत, वर्रिआ अन्नास, लोगों के सामने दिखावा करने के लिए निकले। देखो तुम मुजाहिद हो, राह खुदा में निकले हो, तुम्हारा निकलना बतरन वर्रिआ अन्नास नहीं होना चाहिए। यह अबू सुफियान के लश्कर का मकसद है, यह अबू सुफियान के लश्कर की सिफत है। ये लोग निकलते हैं अपने हवा और हवस के लिए। सैयदुश्शोहदा फरमाते हैं कि ना इन्नी लम अखरुज अशरन वला बतरा, मैं जो निकला हूं यह हवा और हवस के लिए नहीं है। और ये जितनी भी मैंने औसाफ आपको बयान की, वाकई एक मरतबा खुद अपने दिल की आंखों से देखें, करबला के अंदर, करबला के किरदारों के अंदर आपको ये तमाम सिफात मुजस्सम नजर आएंगी। वाकई करबला ऐसे, करबला को अगर समझना है, करबलाई किरदारों को समझना है, तो हकीकत यह है कि कुरान मजीद की आयात को उठाकर देखिए। ऐसे लग रहा है कि ये किरदार अगर इंसानों के कालिब में ढाल दिए जाए तो करबलाई बनते हैं, और अगर इन्हीं करबलाई किरदारों को अल्फाज में समेट कर जुमलात बनाए जाए तो कुरान मजीद की आयात बनती है। ये कोई मुबालगा नहीं है। बाकी करबला भी देखें तो सही, ये जो खुदा कहता है इज़ा लकीतुम फितन फसबुतू, खूब साबित कदम इनसे ज्यादा और कौन मिलेगा। जाहिर में देख रहे, इतना लश्कर, इतना लश्कर। जंगे बदर के अंदर भी असाब ने अपनी वफा का सबूत दिया, लेकिन फिर भी बरहाल 313 और 950 का इतना ज्यादा फासला नहीं है, इतना फासला है ना। खबर اور ان مسلمانوں کو اور زیادہ مضبوط کرنے کے لیے خداوند متعال نے ان کو کفار کی حقیقت بھی دکھائی جو بالکل کم نظر آ رہی. اچھا مسلمانوں کی مدد کے لیے خدا نے ملائکہ بھی نازل کیے, فرشتے بھی نازل کیے جنگ بدر کے اندر, لیکن کربلا میں دیکھیں یہ کیا ثبات قدم ہے کہ تاریخ بشریت حیران ہے. 72 برات زیادہ سے زیادہ 100 کی تعداد بیان کریں گے نا, اس سے زیادہ تو نہیں, مقابلے میں کم سے کم جو تعداد بیان کرتے 30,000, 30,000 کے مقابلے میں یہ 72 کیا ہے. لیکن عجب ہے, فثبتوا, ثابت قدم رہے. اور کیسے ثابت قدم, واقعا حق رکھتے ہیں سید الشہداء کہ شب عاشور یہ جملات کہیں گے کہ انی لا اعلم اصحابا اوفا وابر من اصحابی. کائنات کے اندر ہر ایک کو ساتھی ملے, لیکن آج میں حسین ابن علی پوری تاریخ کو یہ پیغام دے رہا ہوں کہ میرے جیسے اصحاب کسی کو بھی نہیں. لا اعلم اصحابا اوفا وابر من اصحابی, میرے اصحاب سے زیادہ با وفا کس کے ساتھ ہے. اور یہ ہے, یہ زہیر ابن قین, اس کے بارے میں عجیب ہے, تواریخ میں عجیب طریقے سے ملتا ہے. کہتے ہیں کہ ایک مرتبہ زہیر ابن قین شب عاشور دشمن کے سامنے کھڑا ہے, موعظہ کر رہا ہے, نصیحت کر رہا ہے, وہاں پر دشمن کہہ رہے کہ ہماری طرف آؤ. وہاں پر عجیب جملہ زہیر ابن قین کہتے ہیں, ولو کانت الدنیا لنا باقیتا وکنا فیہا مخلدین لآثرنا النہوز معک علی الاقامہ. اللہ اکبر, حسین ابن علی کی طرف رخ کر کے کہتے ہیں کہ اگر یہ دنیا ہمیشہ باقی رہتی, معرفت دیکھیں, واقعی معرفت کی معراج عروج دیکھیں, اگر یہ دنیا, ولو کانت الدنیا لنا باقیتا, ہمیشہ باقی رہتی, حالانکہ دنیا ہمیشہ باقی رہنے والی نہیں ہے, لیکن اگر ہمیشہ باقی رہتی, وَكُنَّا فِيهَا مُخَلَّدِينَ, اور ہم کو ہمیشہ اس دنیا میں رکھا جاتا, ہم خالد ہوتے, ہمیشہ رہنے والے ہوتے, لیکن لَآثَرْنَا النُّهُوزَ مَعَكَ عَلَى الْإِقَامَةِ, حسین ابن علی کبھی بھی تمہارا دامن نہ چھوڑتے, خود دنیا کو پھینک دیتے, اس خلود کو, ابدیت کو. خود بہشت کیا ہے, جنت کیا ہے, یہی خلود ہے نا, ابدیت ہے نا, ہمیشہ رہنا ہے نا. تو میں کہہ سکتا ہوں زہیر ابن قین کے اس جملے کو لے کر کہ گویا کہ زہیر ابن قین یہ کہہ رہے ہیں کہ ایک طرف ہماری ابدیت رکھ جائے, ایک طرف حسین ابن علی رہ جائے, ہم ابدیت کو چھوڑ دیں گے, حسین کو نہیں چھوڑیں گے. اب یہ عاشورہ ہے, یہ اصحاب حسینی ہے, یہ کربلا ہے. اور ہر ایک بندہ حضرت زہیر کے بارے میں جب ذکر آیا تو ایک جملہ سن لیں, حضرت زہیر کی شخصیت کو متاسفانے سب متاسفانے خراب کر کے بھی پیش کیا گیا. بعض لوگوں نے کہا ہے کہ حضرت زہیر امیر المومنین کے ماننے والے نہیں تھے. بہت سارے میں نے پڑھے لکھے لوگوں سے سنا ہے کہ کہتے ہیں کہ حضرت زہیر عثمانی تھے. ایک طرف حضرت عثمان کے اس دنیا سے جانے کے بعد مسلمانوں میں دو دڑے بن گئے تھے, ایک عثمانی گروہ کہلاتا تھا اور ایک امیر المومنین کی طرف آ گیا. تو وہاں پر بعض لوگ کہتے ہیں کہ حضرت زہیر کے بارے میں کہ زہیر عثمانی تھے, لیکن حالانکہ یہ نہیں ہے, اس کی تاریخ کی کوئی سند نہیں ہے. صرف ایک جملہ ہے جو عاشور کے دن مخالفین کے لشکر میں سے کسی ایک بندے نے حضرت زہیر کو کہا تھا, جو تاریخ طبری میں نقل ہوا, اور اس کو بیس بنا کر, بنیاد بنا کر حضرت زہیر کو عثمانی بنا دیا گیا. ایسے نہیں ہے, زہیر ان افراد میں سے ہے کہ جس کو کربلا میں آنے کی بشارت پہلے دی جا چکی تھی. حتیٰ ایک جنگ کے اندر حضرت سلمان فارسی اس جنگ کے اندر موجود ہے, زہیر بھی اس جنگ کے اندر موجود ہے. وہاں پر مسلمانوں کو بہت زیادہ غنیمت ملتی ہے. وہاں پر سلمان فارسی پلٹ کے کہتے ہیں, زہیر آج کی کامیابی ہے, آج بہت کچھ ملا ہے, لیکن آئندہ एक जमाना ऐसा आएगा तुझे ऐसी गनीमत मिलेगी, ऐसी कामयाबी मिलेगी जिस गनीमत और कामयाबी के मुकाबले में ये कुछ भी नहीं है। फिर वहां पर हजरत सलमान फारसी, या मैं सही ताबीर इस्तेमाल अगर करूं सलमान मोहम्मदी, जुहैर को कर्बला में जाने की बिशारत देते हैं। और यह भी जो तवारीख ने लिखा है कि सैयदुल शुहदा जैसे मक्का से निकल रहे थे और जुहैर इब्ने कैन आगे आगे चल रहे थे, सिर्फ इस बिना पर नहीं था कि हुसैन के साथ जमा नहीं होना चाह रहे। सैयद लुहूफ में लिखते इस वजह से जुहैर आगे आगे चल रहे थे कि जुहैर को एहतराम था। किसी ने पूछा हुसैन इब्ने अली का काफिला आ रहा है, दूर क्यों खैमे लगा रहे? कहा इसलिए कि हुसैन के साथ ज़ैनब है, हुसैन के साथ ख्वातीन है, लिहाजा मैं हुसैन इब्ने अली से आगे आगे चल रहा हूं, जुदा हो रहा हूं। और फिर बहरहाल उस तरीके से जुहैर को बुलाया जाता है। बहरहाल ये कर्बला के किरदार कि हुसैन इब्ने अली ने इब्तदाई मरहले में कहा कि मैं जो निकल रहा हूं इन्नी लम अखरुजा चरन वाला बतरा, ये जो बतर हवा और हवस के तहत जा रहे इनके साथ मेरा कोई ताल्लुक नहीं है, मैं जो लेकर जा रहा हूं मेरे जो असहाब है वो कुरान मजीद की इन आयात की तफसीर है। फसबुतून वज़्कुरुल्लाह कतीर, ज़ाकिर खुदा है, खुदा का जिक्र करने वाले हैं। हाँ अज़ीज़े मैं इसी तरीके से कर्बला का एक एक किरदार आप उठा कर देते, एक एक किरदार पे आपको यही चीज नजर आएगी। आखिरी वक्त तक वज़्कुरुल्लाह कसीर, हजरत मुस्लिम कर्बला का मुकद्दमा है, कर्बला को आमादा करने के लिए जा रहे हैं। और मेरा दिल चाह रहा है कि इस वज़्कुरुल्लाह कसीरन का मिसदाक हजरत मुस्लिम इब्ने अकील को बयान कर, ये तवारीख गवाही दे रही है। जब आखिरी वक्त में भी हजरत मुस्लिम इब्ने अकील को लेकर जा रहे थे तो तारीख के जुमलात हैं कि मुस्लिम इब्ने अकील की जबान पर ये जुमलात है, ला हौल वला कुव्वत इल्ला बिल्लाह, ला हौल वला कुव्वत इल्ला बिल्लाह। तहलील खुदा में मसरूफ, जिक्र खुदा के अंदर मसरूफ। वज़्कुरुल्लाह कसीरा, ये वाक्या फसबुतू वज़्कुरुल्लाह कसीरा साबित कदम भी है और जिक्र कसीर करने वाले भी हैं। वअतीउल्लाह व रसूलहु, अल्लाह और उसके रसूल की इताअत करने। बहरहाल आज 3 मुहर्रम की रात है, वक्त भी गुजर गया कि इंशाल्लाह इन जुमलात के बारे में जो सैयदुल शुहदा के हैं आइंदा मजालिस में तफसील के साथ गुफ्तगू करेंगे, लेकिन यहां पर मैं चाहता हूं कर्बला के इसी किरदार का थोड़ा सा तज़किरा करूं। मुस्लिम इब्ने अकील, कि मैं अपने अल्फाज में कहूं हुसैन के एतमाद का नाम मुस्लिम इब्ने अकील, सबने कुर्बानियां दी है लेकिन मुस्लिम इब्ने अकील की कुर्बानियां कुछ और है। तारीख ने लिखे हैं खुदा जानता है, अजब जुमला है, इन्नी बाइसुन इलैकुम, मैं तुम्हारी जाने मबऊस कर रहा हूं, इन्नी बाइसुन इलैकुम अखी वब्नु अम्मी वस्तिकती मिन अहल बैती, मुस्लिम मेरा भाई है, मेरा इब्ने अम है और मेरे अहल बैत में मेरा मोर्द एतमाद है। सुभान अल्लाह, क्या जुमलात है, वस्तिकती मिन अहल बैती। और बहरहाल आपने देखा कि आए मुस्लिम कूफा के अंदर, इंशाअल्लाह आइंदा मजालिस में कूफे के बारे में तफसील से गुफ्तगू करेंगे कि कूफा है क्या, ये क्या है कि एक मरतबा 18,000 अफराद बैत करते हैं और एक मरतबा देखते हैं कि मुस्लिम तन्हा रह जाता है, ये तहव्वुल क्यों आया, क्या मसाइल थे। और कूफे की साख्त कैसी है, बुनियाद कैसी है। लेकिन ऐसे मरहले में भी जब अपनी पूरी शुजाअत देख चुका और पूरी शुजाअत के साथ दुश्मन के साथ लड़ता है, जब मुस्लिम तन्हा रह जाता है, अकेला रह जाता है, किसी दरवाजे के करीब खड़ा होता है और वो दरवाजा उसी कनीज़े खुदा तौबा का घर है। ये तौबा कोई मामूली खातून नहीं है, ये तौबा एक कनीज है, ये तौबा जनाब ज़ैनब आलिया के दर से तफसीर में बैठने वाली है, ज़ैनब की तरबियत शुदा है। जब अजनबी को नामहरम को अपने दरवाजे पे देखा, पूछा कौन हो, तो पलट के कहता है अगर मैं नाम बताऊं शायद तुम मुझे कहो कि चले जाओ, शायद तुम मुझे पनाह ना दो। तो आ कहती है कौन है, मुस्लिम इब्ने अकील अपना तारफ करवाते। अब जो ज़ैनब के मकतब में पढ़ी हो, जिसने ज़ैनब से दर्स हासिल किया हो, भला किस तरीके से हो सकता है कि ऐसे आलम में किसी मजलूम की कुमक न करे, मदद न करे। तो हजरत मुस्लिम को अपने घर में लेकर आती है कि बरहाल वो पूरा किस्सा जो हमेशा आप सुनते रहते हैं, उन तफसीलात में मैं नहीं जाता। आखिर में एक मरहला आता है कि मुस्लिम को तौबा का घर छोड़ना पड़ता है और ये नानजीब आ जाते हैं मुस्लिम से मुकाबला करने के लिए। बेतनहाई हजरत मुस्लिम उदाद शजाहत दिखाते हैं, लेकिन बहरहाल आखिर में जब हजरत मुस्लिम इब्ने अकील को अमान नामे के बहाने से हजरत मुस्लिम इब्ने अकील को धोखा देते हैं, हजरत मुस्लिम इब्ने अकील इनके पास आते हैं, यहां पर भी हजरत मुस्लिम इब्ने अकील दर्स दे रहे हैं। वाकई सफीर हुसैन, यानी ये वो बंदा जो रिसालत रखता है, यानी ऐसे आखिरी वक्त में भी जब दांत जख्मी हो चुका है, लब जख्मी हो चुका है, ऐसे आलम में भी अहकाम इलाहिया जो खुदा के अहकाम है उनकी पासदारी है, प्यास लगती है। एक मरतबा कहते हैं कि मुझे पानी पिलाओ, पानी लाया जाता है, पानी जैसे ही पीना चाहते हैं पानी में खून आ जाता है, दूसरी मरतबा पानी में खून आ जाता, कई मरतबा ऐसे होता है, लेकिन हजरत मुस्लिम इब्ने अकील पानी नहीं पीते। शरीयत पैगंबर इस्लाम का लिहाज है ना, अगर पानी नजिस हो जाए खून से तो वो पानी नहीं पीना। हालांकि हम जैसा कोई बंदा हो वहां पर मुमकिन है कि तालीम निकाल दे, अगर मजबूरी हो जाए, इस्तरार हो जाए, तो इस्तरार सूरत में ये नजिस पानी भी पिया जा सकता है, लेकिन मुस्लिम इब्ने अकील इस पानी को दूर फेंक के ये बयान करना चाहते, हमारा खानदान वो है जिस खानदान से रेत से दूर आए, ये मैं नहीं पी सकता। अच्छा, हालांकि हजरत मुस्लिम अजीब मारिफत है, वाकई इनके जाया को हम पढ़ते हैं लेकिन दिक्कत नहीं करते। वो जो हानी के घर में उबैदुल्लाह इब्ने ज़ियाद आया था, वहां पर हजरत मुस्लिम उबैदुल्लाह इब्ने ज़ियाद को खत्म कर सकते थे, लेकिन खत्म नहीं किया था, क्योंकि हुसैन इब्ने अली के पैगाम को देख रहे थे, दूर तक निगाह थी मुस्लिम की, और यह मुस्लिम का अमल था जिस अमल की बुनियाद पर हुसैन इब्ने अली आशूर को 10 मुहर्रम के दिन उन कुफार के सामने, उन नानजीबों के सामने ये जुमलात कहते हैं कि तुम मुझसे क्यों लड़ने आए हो, मगर तुम्हारे कोई खून हमारी गर्दन पर है जो तुम हमसे लड़ने के लिए आए हो,
अगर उस जगह पर हानी के घर में इब्ने ज़ियाद को मुस्लिम इब्ने हकीम मार देते, छुपके वार कर देते, खूब तारीख देखते बदल जाती, बहाना बनाते कि तुम लोगों ने हमारा बंदा मारा है। फिर इस सूरत में हुसैन इब्ने अली 10 मुहर्रम को यह जुमलात नहीं कह सकते थे कि क्या तुम्हारा कोई खून हमारी गर्दन पर है। खूब हानि देख रहा है कि इसको मारना चाहिए, शुरैक देख रहा है कि इस इब्ने ज़ियाद को यहां पर खत्म करना चाहिए, लेकिन मुस्लिम इब्ने अकील दूर तक देख रहे हैं, बहाना नहीं देना चाह रहे। अच्छा, मुस्लिम इब्ने अकील ऐसे आलम में भी जो आते हैं वसीयत करते हैं, कहते हैं कि अगर जब मुझे तुम लोग मार दो उसके बाद मैंने शख्सी जिंदगी में फला फला जगहों से कुछ कर्जा लिया है, मेरी इस जरा को, मेरे इस सामान को बेचकर वो दे देना। अच्छा, मुस्लिम इब्ने अकील के पास तो माल इमाम बहुत ज्यादा जमा हो रहा है भाई, जैसे कूफा में आए काफी सारा माल था ना, लोग दे रहे थे आ रहे थे, माल इमाम जमा हो रहा था। लेकिन हजरत मुस्लिम इब्ने अकील का इस आखिरी वक्त में यह बयान करना कि मैंने शख्सी जिंदगी पर जो खर्चा किया है उसका कर्जा मेरी गर्दन पर है, यहां से पता चल रहा है कि उस माल इमाम को भी मुस्लिम इब्ने अकील अपनी जात पर खर्च नहीं कर रहे थे। अल्लाह, ये अमानतदारी का मेराज। और कहते हैं कि मुस्लिम इब्ने अकील इस आखिरी वक्त में गिरिया करते, रोना शुरू करते। कोई बंदा पलट के कहता है, मुस्लिम जंग के अंदर लड़ना बहादुरों का काम है, शुजाओं का काम है, मर्द मैदान में आते हैं और मर्द मारे जाते हैं, तुम इतने शुजा हो, बहादुर हो, ये गिरिया कैसा? मुस्लिम इब्ने अकील कहते हैं कि गिरिया मेरा अपने लिए नहीं है, मुस्लिम इस बात पर नहीं रो रहा कि मैं मर रहा हूं, मुझे शहीद किया जाएगा, बल्कि मैं तो रो रहा हूं कि हुसैन अपनी बहनों के साथ आ रहे हैं। इन लोगों ने जो वादा किया था, अब देख रहा हूं कि इन लोगों ने वादा खिलाफी की है, हुसैन आ रहा है। और ऐसे आलम में भी तारीख गवाह है कि जब इब्ने ज़ियाद के सामने आ रहे, सीना तना हुआ है, इब्ने ज़ियाद की आंखों में आंखें डाल के बोल रहे हैं। और हत्ता ये भी तारीख का अजीब जुमला है, जिस वक्त जो बंदा हजरत मुस्लिम को शहीद करना चाहता है, उस वक्त भी जो मुस्लिम ने जुमला कहा है, उस कातिल को कहते हैं अय्युहल अब्द, ऐ गुलाम। यहां पर भी मुस्लिम इब्ने अकील बयान कर रहे हैं कि आजाद मैं हूं, गर्चे मेरे हाथों में जंजीरें हैं, लेकिन आजाद फिर भी मैं हूं, तू गुलाम है, हवा और हवस का गुलाम है, आजाद हम है, तू गुलाम है। बरहाल ये हुसैन इब्ने अली का सफीर है। हां अजीजो, तारीख ने लिखा है कि मुस्लिम इब्ने अकील की इस शजाअत की बिना पर इन लईनों ने हत्ता मदीने के अंदर जो हजरत मुस्लिम का घर था, मदीने के अंदर भी उस घर को गिरा दिया गया। बेटे कूफे में शहीद हो जाते, बेटी कर्बला के अंदर शहीद हो जाती, हत्ता के हजरत मुस्लिम की जो जौजा है उनके पास कर्बला की इसारत के बाद की तारीख ये बताती है कि अपना घर तक नहीं है, सब कुछ हुसैन की राह में लुटा दिया, सब कुछ हुसैन की राह में लुटा दिया। और गैरत, गैरत का मकाम ये है कि मकातिल लिखते हैं कि जब तौबा के घर का घेराव इन लहीनों ने कर लिया तो आप मोमिना है, कहती है कि आका आप यहां पे रहे, इधर घर के अंदर रहकर मुकाबला करना आसान है। लेकिन मुस्लिम पलट कर कहते हैं, मेरी गैरत गवारा नहीं करती, कोई नानजीब तुम्हारे घर के अंदर घुसे, जब तक मैं जिंदा हूं किसी मोमिना के घर की इज्जत को पामाल नहीं होना चाहिए, मैं कहूंगा मुस्लिम आज आ نہیں ہوتا کوئی نا نجیب اس توبا کے گھر میں آئے، لیکن ایک آج آپ عصر عاشور ہوتے اپنی آنکھوں سے دیکھتے یہ نا نجیب جو رسول اللہ کی بیٹیاں ہیں ان کے خیام کو آگ لگائیں گے. اجرکم اللہ، خدا آپ کو کسی غم میں نہ رلائے. حضرت مسلم کی یہ شہادت ہے، مسلم کا مقام کربلا والوں سے کسی طریقے سے کم نہیں ہے. جیسے وہ جوان تھے لڑ رہے تھے، ایسے مسلم لڑ رہے ہیں. جیسے کربلائی اس دنیا سے پیاسے گئے، اسی طریقے سے مسلم بھی اس دنیا سے پیاسا گیا. نہ فقط یہ عزیزو، بلکہ آخری وقت میں جب حضرت مسلم کے سر کو قلم کیا جا رہا ہے، اس دار الامارہ پر سر کو قلم کر کے مسلم کے بدن اطہر کو دار الامارہ سے نیچے پھینکا گیا، امام حسین علیہ السلام منزل زبالہ پر موجود ہیں. مقاتل لکھتے ہیں دو سوار آ رہے تھے، ان کو بلایا گیا. سید الشہداء نے پوچھا بتاؤ کوفے کے کیا حالات ہیں. وہ بندے کچھ ہچکچاتے ہیں، لیکن حسین ابن علی کہتے ہیں کہ بتاؤ کیا ہوا. وہ لوگ کہہ رہے ہیں کہ آقا معاف کیجئے گا، جس وقت ہم کوفے سے نکلے کوفے کا عالم یہ تھا ہم مسلم کے پاؤں میں رسیاں ہم ڈال کے کوفے کی گلیوں میں گھسیٹا جا رہا تھا. اجرکم اللہ. بس عزیزو، واقعاً میں کہوں گا اے مسلم، واقعاً آپ پریشان نہ ہو، یہ جو آپ کے جنازے کو آپ کے لاشے کو کوفے کی گلیوں میں گھسیٹا جا رہا ہے، اے مسلم کوفے کو آمادہ کیا جا رہا ہے، اسی کوفے کی گلیوں میں بنت رسول نے آنا ہے، اسی کوفے کی گلیوں میں زینب نے آنا ہے. مسلم تم استقبال کے لیے آمادہ کر رہے ہو. اجرکم اللہ. بس عزیزو ایک جملہ اور آپ کی زحمتوں کو تمام کروں. جیسے مسلم کی شہادت کا سنا، بعض مقاتل نے لکھا کہ حسین ابن علی نے حضرت مسلم کی بیٹی کو بلایا، کہتے حضرت مسلم کی ایک چھوٹی سی بیٹی ہے، بعض مقاتل نے اس کا نام عاتقہ لکھا ہے. جیسے ہی وہ مسلم کی بیٹی آتی ہے، امام حسین علیہ السلام اپنی آغوش میں بٹھاتے ہیں، اپنی گود میں بٹھاتے ہیں اور پیار کرنا شروع کرتے ہیں، محبت کرنا شروع کرتے ہیں، نوازش کرنا شروع کرتے ہیں. یہ بھی تو آل محمد کے گھر میں پلی ہے، بچی ہے تو کیا ہوا، لیکن سمجھ گئے. پلٹ کے کہتی ہے ماما 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 کیا ہوا، آپ مجھے ایسے پیار کر رہے ہیں، اس طریقے سے مجھ سے محبت کر رہے ہیں، گویا کہ میں یتیم ہو گئی. حسین ابن علی پلٹ کے کہتے عاتقہ پریشان نہ ہو، آج سے تمہارا بابا میں ہوں، جو کوئی چیز چاہیے تو مجھے کہنا، میں کہوں گا آقا مسلم کی شہادت کے بعد اس کی بیٹی کو پیار کرنے کے لیے آپ موجود ہیں، لیکن آئے سکینہ اللہ علی قوم الظالمین سیعلم الذین ظلموا ای منقلب ینقلبون.